अस्तित्व र समानताका लागि सशक्त महिला आवाज कार्यक्रम आजका नारी समतामूलक समाज निर्माणको लागि सशक्त नारी आवाज विविध विधा र क्षेत्रमा अग्रसर सफल संघर्षरत महिला व्यक्तित्वहरूको जीवन अनुभवसँगै महिला सवाललाई उठान गर्ने क्रममै कार्यक्रम आजका नारीको एउटा अर्को श्रृंखला लिएर बुधबारको बिहानी हामी यहाँहरूमा आज उपस्थित भइसकेका छौं। आउनुहोस् कार्यक्रममा स्वागत गर्छु प्राविधिक साथी देवकी भण्डारीका साथ म चन्दा विष्ट। नववर्ष 2079 शुरूआत भएपछिको कार्यक्रम आजका नारीको यो पहिलो साताको पहिलो श्रृंखला पनि हो। नववर्ष 2079 सबैको लागि सुखद रहोस्, शुभ रहोस्, समानताको हाम्रो यात्राले उद्देश्य अनुरूप सफलता हासिल गरोस्, कार्यक्रमबाट यही शुभकामना दिन्छौं। र आज विक्रम सम्बत 2079 सालको यो पहिलो श्रृंखला हो कार्यक्रम आजका नारीको। र आज हामी यो पहिलो श्रृंखलामा 43 वर्षदेखि निरन्तर रूपमा रेडियो कर्मीको रूपमा कार्यरत वरिष्ठ रेडियो कर्मी सूर्यकुमारी पन्तसँगको भेटवार्ता यहाँहरूमा सुनाउन लागेका छौं। काठमाडौँको ओटु टोलमा 2004 सालमा जन्मनु भएको उहाँले स्नातकोत्तर सम्मको अध्ययन प्राप्त गर्नुभएको छ भने प्रौढ शिक्षा पढ़ाउने क्रममै शिक्षण पेशामा प्रवेश गर्नुभयो र शिक्षण पेशाको 20 वर्षको अनुभवसँगै 2034 सालमा रेडियोमा प्रवेश गर्नुभयो। रेडियो नेपालमा 35 वर्षसम्म निरन्तर रूपमा काम कार्य गरेको अनुभव छ उहाँसँग। 2062 सालमा रेडियो नेपालबाट कार्यक्रम महाशाखाको उपनिर्देशक पदबाट अवकाश प्राप्त गर्नुभएको सूर्यकुमारी पन्त अहिले बीएफबीएस अन्तर्गत ब्रिटिस गोर्खा क्याम्पमा रहेका नेपालीहरूको लागि प्रस्तुत हुँदै आएको नेपाली दर्पण कार्यक्रमको संचालकको रूपमा अहिले पनि कार्यरत हुनुहुन्छ। 3 दशक लामो अवधि रेडियो नेपालमा रेडियो कर्मीको रूपमा रहँदा लोकप्रिय कार्यक्रम संचालकको रूपमा स्थापित हुनुभएको सूर्यकुमारी पन्तको चर्चित कार्यक्रममा महिला कार्यक्रम, रेडियो शिक्षा शिक्षण तालिम कार्यक्रम, प्रश्न उत्तर कार्यक्रम आदि पर्दथ्यो र 20 वर्षसम्म निरन्तर रूपमा महिला कार्यक्रम सञ्चालन गरेको अनुभव पनि उहाँसँग छ। जीवनमा आइपरेका धेरै अप्ठ्यारो परिस्थिति पार गर्दै उमेरले 7 दशक पार गर्दा पनि उत्तिकै जाँगरिक्लो रूपमा एक्लै आफ्नो सम्पूर्ण दायित्व पूरा गर्दै रेडियो कर्मीको भूमिकालाई निर्वाह गर्दै आउनुभएको सूर्यकुमारी पन्त परिस्थिति अनुरूपका काम कार्यलाई जसरी पनि पूरा गर्नुलाई नै आफ्नो जीवनको दायित्व सम्झिनुहुन्छ। श्रीकुमारी दिदी, यहाँलाई नववर्ष 2079 सालको शुभकामनासँगै कार्यक्रम आजका नारीको यो श्रृंखलामा स्वागत गर्छु।
सबभन्दा पहिले त चन्दा बहिनीलाई अनि रेडियो नेपालका सम्पूर्ण परिवारलाई र त्यसको साथसाथै मलाई यो सुनिरहनुहुने श्रोताहरूलाई नयाँ वर्ष 2069 अवसरमा मंगलमय शुभकामना व्यक्त गर्दछु। र यो आजका नारी कार्यक्रम जुन यो नयाँ वर्षको पहिलो कार्यक्रम हो, यो यस्तो महत्वपूर्ण कार्यक्रममा सहभागी हुने अवसर पाएकी छु, त्यसको लागि पनि म धेरै धेरै आभार प्रकट गर्दछु।
सूर्य दिदी, यहाँले 3 दशक भन्दा लामो समय रेडियो नेपालको यही स्टुडियोको सेरोफेरोमा व्यतीत गर्नुभयो नि होइन? त्यो पनि 20 वर्षसम्म निरन्तर रूपमा महिला कार्यक्रम सञ्चालन गर्नुभयो समस्त नेपाली महिलाका लागि। र आज यही कार्यक्रममा उही कर्मथलोमा फर्केर अन्तर्वार्ता दिँदै गर्दाको अनुभव कस्तो हुने रहेछ दिदी?
नौलो त लागेन। जसरी एउटा छोरीबेटीले आफ्नो माइती घरमा आउँदाखेर एउटा रमाइलो अनुभूति हुन्छ, त्यहाँको वरिपरिको आफ्नो जन्मिएको वरिपरिको वातावरण हेर्दाखेर, त्यस्तै यो रेडियोभित्र प्रवेश गर्दाखेर पनि मलाई नौलो कहिले पनि लाग्दैन। बेला बेलामा यहाँ आइन्छ, यो आउँदाखेर चाहिँ आफ्नै घरभित्र प्रवेश गरे जस्तो लाग्दछ। र यति लामो समय यहाँ हामीले दिनभर जस्तो बितायौं, धेरै आफ्ना साथी संगतीसँग उठबस गर्यौं, सुख दुःख बाँड्यौं, त्यसैले जहिले आए पनि एकदम रमाइलो अनुभव हुन्छ। र कहिले पनि बरु आउँदाखेरि अरूले के भन्छन् कि भन्ने चाहिँ अलिकता धक लागे पनि आफूलाई चाहिँ धेरै रमाइलो लाग्दछ। र यो यतिका समय व्यतीत पनि कसरी भयो जस्तो लाग्छ।
हामी त मान्छौ हामी रेडियो नेपाल परिवारका सदस्य हौ, हाम्रो अग्रज हुनुहुन्छ यहाँ र हाम्रा रेडियो नेपाल यति बेला सुनिरहनु भएको धेरै श्रोताको लागि सूर्यकुमारी पन्त जो कार्यक्रम सञ्चालिकाको रूपमा 3 दशक भन्दा बढी रेडियो नेपालमा व्यतीत गर्नुभएको उहाँको आवाज सुन्दा कतिपय हाम्रो श्रोताहरूलाई खुशी पनि लागेको हुनुपर्छ, सम्झना पनि आएको हुनुपर्छ। सूर्यकुमारी दिदी, जोसँग हामीले सिक्यौं एउटा चेलीको रूपमा होइन आज महिला कार्यक्रमबाट नै रेडियो नेपालको जुन आफ्नो एउटा कार्य छ त्यसको शुभारम्भ गरेको थिए र हाम्रो अग्रज जसबाट हामीले धेरै कुरा सिक्यौं आज त्यही अग्रजलाई यही महिला कार्यक्रममा उपस्थित गराएर ती विचारहरू ती अनुभूतिहरू सुनाउन पाउँदा सुदिदी साँच्चै एउटा संयोग एउटा खुशीको क्षण जस्तो बनेको छ। आजका नारीको जुन हाम्रो श्रीकुमारी दिदीसँगको यो भेट छ यो सधैँको लागि सम्झनामा रहनेछ।
चन्दा बहिनी अब कुनै दिनमा हामी त्यो ठाउँमा बस्थ्यौं र धेरै महिलाहरूलाई यसरी नै बोलाएर यहाँ हामी अन्तर्वार्ता लिने गर्दथ्यौं। भलै आजको जति महिलाहरू त्यो वखतमा सहभागी हुँदैनथे सीमित मात्रै थिए नाम चलेका र हामीलाई उपलब्ध हुने महिलाहरू पनि र उनीहरूसँग लिने खेरको जुन सम्झना छ मलाई अहिले त्यो ताजा भएको छ। साँच्चै भनौँ भने अब जुन वखतमा मैले यहाँ कार्यक्रम सञ्चालन गर्न आएकी थिएँ भन्दा 2034 सालको कुरा हो। त्यो 34 सालमा यहाँ प्रवेश गर्दाखेर म यो महिला कार्यक्रममा सहयोगीको रूपमा यहाँ प्रवेश गरेको थिएँ र साँच्चै भनौँ भने सानो परिवार रेडियोभित्र पनि एकदम थोरै त्यसमा पनि महिलाहरूको संख्या केही समाचार वाचिकाहरू र केही कार्यक्रम सञ्चालन गर्नेहरू त्यति मात्रै सीमित थिए भने अहिले यो रेडियो नेपालको परिवार यति ठूलो भइसकेको छ कतिपय स्टाफहरूलाई त हामी चिन्न पनि पाउँदैनौ नयाँ नयाँ आएकोहरू त्यसमा पनि हामी अब अवकाश प्राप्त भएर गइसकेकाहरू छौं र त्यसपछि नयाँ आएकोहरूलाई त हाम्रो लागि नौलो नै हुन्छ उनीहरूलाई हामी चिन्दैनौ तर पुराना जुन साथीभाइहरू छन् उनीहरूसँग आउँदाखेरि चाहिँ एउटा पुरानो सम्झना ताजा भएर आउँछ र जुन कार्यक्रमको कुरा भयो अब 34 सालको कुरा र अहिलेको कुरा गर्दाखेरि त एउटा नेपालमा महिलाहरूको स्थिति हेर्दाखेरि नै आकाश जमिनको भिन्नता आइसकेको छ र त्यस वखतमा पनि महिलाहरूको आवाज बिना कार्यक्रमहरू चाहिँ अपुरो जस्तो महसुस हुन्थ्यो। भले अरू क्षेत्रमा पुरूषहरूको सहभागिता बढ़ी भए तापनि यो प्रसारणको क्षेत्रमा चाहिँ महिला भोइस कि छैन भनेर सबभन्दा पहिले महिलाहरूको भोइसलाई चाहिने संकलन कमसे कम महिला र पुरूषको आवाज त्यहाँ अनिवार्य हुन्थ्यो र महिलाहरूको कार्यक्रम सञ्चालनलाई नै बढ़ी गर्ले पनि मन पराउँथे। त्यो चाहिँ म एउटा महिला भएको नाताले म ठोकेर भन्न सक्दछु। त्यसैले महिलाहरूको सहभागिताको हिसाब गर्दाखेर र उनीहरूको महत्व हेर्दाखेर रेडियो नेपालको स्थापना भएदेखि नै महिला कार्यक्रमलाई राखियो महिला बाल कार्यक्रम भन्ने कुरा चाहिँ धेरै अगाडिदेखि रेडियोको स्थापना भएदेखि नै शुरूआत भएको हो र अहिलेसम्म पनि छ। आधा आकाश ढाकेका हामी आधा जनसंख्या भन्दा बढ़ी हाम्रो संख्या छ। यो महिलाहरूलाई विशेष उठाउनुपर्छ महिलाहरूको सहभागिता महत्वपूर्ण छ भन्ने यो राष्ट्रले महसुस गरेर नै रेडियोको स्थापना कालदेखि अहिलेसम्म निरन्तर रूपमा यो चलिरहेको
विभिन्न यसमा परिवर्तन आए समयले नयाँ मोड दिँदै गयो राजनीतिक परिस्थिति र नयाँ जुन आधुनिक युगले संचारमा आएको विकासले महिला कार्यक्रमलाई परिवर्तन त लिइरहेको छ। श्रीदी जस्तो यहाँले चलाउने बेलाको शुरूआतको समयको महिला कार्यक्रम र अहिलेको महिला कार्यक्रम सुन्दाखेरि ठ्याक्कै फरक चाहिँ के महसुस चाहिँ के हुन्छ?
पहिला महिलाहरूको सहभागिता भनेको खालि घरभित्र बढी सीमित थियो। एक त साक्षर संख्या कम भएको हुनाले अर्को पुरूष प्रधान समाज भएको हुनाले महिलाहरूले बाहिर निस्केर काम गर्नुपर्छ विभिन्न क्षेत्रमा जानुपर्छ भन्ने एउटा त्यो कारण पनि हो। उनीहरूलाई छोरी बेटीहरूलाई आफ्नो छोरी बुहारीहरूलाई बाहिर काममा पठाउनु हुँदैन घरभित्रै सीमित राख्नुपर्छ भन्ने एउटा संकोची धारणा र संस्कार भनौँ हाम्रो समाजको त्यो पनि हो र महिलाहरू अब आफै पनि शिक्षित नभएको कारणले बाहिर अगाडि जानुपर्छ हामीले गर्नुपर्छ भन्ने एउटा जागरूकता पनि त्यो वखतमा थिएन भने त्यही कारणले हामीले महिला कार्यक्रमबाट पनि के गर्थ्यौं भने विशेष गरेर घरभित्रकै कुराहरूलाई बढ़ता प्राथमिकता दिन्थ्यौं। जसले चिठी लेख्न जान्दैनथे महिला कार्यक्रममा पनि पुरूषहरूको बढ़ता सहभागिता हुन्थ्यो। कनी कुथी उनीहरूले त्यो आधा अक्षर बिगारिकन लेखेको कुरालाई हामीले भावले बुझ्नु पर्दथ्यो र उनीहरूले लेखेर पठाएको जुन माया गरेर रेडियोलाई लेखेर पठाउँथे त्यसलाई कनी कुथिकन उनीहरूले लेखेको त्यो शब्द हेर्दाखेरि एकदम खुशी लाग्थ्यो। उनीहरूले आफ्नो प्रयास त गरे कमसे कम कहाँ कहाँबाट जसले रेडियो सुन्न पाउँदैन मनको कुरा राख्दाखेर एकदमै माया एक प्रकारको उनीहरूप्रति अर्कै श्रद्धा लाग्दथ्यो र त्यो कुरालाई हामी पूरा रिराइट गरेर त्यसलाई पुनर्लेखन गरेर भए पनि हामी उनीहरूको कुरालाई उनीहरूलाई सुनाउन चाहन्थ्यौं। त्यति खुसी लाग्दथ्यो। मैले भनिहालेँ नि, शुरूआतमा साँच्ची भनौँ भने महिलाहरूको सहभागिता कम थियो, पुरूषहरूले बढी महिला कार्यक्रम सुन्थे, उनीहरूले हामीलाई लेख रचनाहरू पठाउने, उनीहरूले आफ्नो मनको भावनाहरू राख्ने गर्दथे। र यसमा विस्तारै साँच्ची भनौँ भने नेपालमा मलाई के लाग्छ भने 12% पनि नभएको अहिले चाहिँ यतिका साक्षर महिलाहरू भइसकेका छन्, र उनीहरूको चाहिँ जुन पहिलाको दैनिकी छ त्यसमा निकै व्यापक परिवर्तन पनि भएको छ। त्यसैले समानताको हक खोज्ने अहिलेको यो वातावरण छ र त्यो आवश्यक पनि छ हरेक क्षेत्रमा।
चेतनाले महिलाहरू अगाडि बढ्ने क्रम निरन्तर रूपमा चलेको छ र त्यसमा साथ यिनै संचार माध्यमहरूबाट जुन प्रसारित हुने महिला कार्यक्रम हो, जो महिला प्रति लक्षित गरेर त्यही उद्देश्य राखेर चलाएको छ, ती कार्यक्रमले पनि साथ दिइरहेको छ र त्यही साथमा तपाईँ हामी छ।
त्यो त अब चेतना भन्ने कुरो, विकास भन्ने कुरो क्रमिक रूपमा हुँदै जाने कुरा हो, रातारात हुने कुरा पनि होइन।
र यो विकास क्रमलाई अलिकति छोडेर फेरि प्रसंगलाई अलिकति मोड्न चाहन्छु। श्रीदी, त्यो बेलाको जुन एउटा बाल्यकाल थियो, यहाँ काठमाडौँमा जन्मिनु भएको थियो, कसरी यहाँको बाल्यकाल व्यतीत भएको थियो?
काठमाडौँको उटुटोलमा मेरो जन्म भएको हो। पढ़ाईको क्षेत्रमा चाहिँ म अलिकता भाग्यमानी सम्झन्छु आफैलाई, किनभने मेरा बाबु बाजे दुवैजना शिक्षित परिवारका थिए। मेरो बुबा जसले 40 वर्ष चाहिँ आफ्नो शिक्षामै बितिसक्नुभयो, शिक्षित परिवारमा जन्मेको नाताले हामी धेरै दिदीबहिनी धेरै दाजुभाइ भए तापनि पढ्नको अवसरबाट कोही पनि वञ्चित भएनौ।
त्यति बेला संचार माध्यमहरूको कस्तो खालको भूमिका थियो?
कहीँ एउटा गीत सुन्नको लागि, रेडियो सुन्नको लागि पर इन्द्रचोकमा बजेको रेडियो कान थामेर सुत्थ्यौं हामी झ्यालमा गएर। घरमा रेडियो थियो तर हामी यति यो कड़ा अनुशासनमा हुर्किनेयौं कि मेरो बुवा एकदमै कड़ा शिक्षकमा गनिनुहुन्थ्यो, उहाँको नाम लिँदैखेर तर्सनेहरू पनि छन् अहिले पनि। त्यसैले एकदमै कड़ा अनुशासनले रेडियो सुन्ने, यता बाहिरको किताबहरू पढ्ने हेर्ने भन्ने कुरा त्यो बेलामा त्यस्तो माहौली छँदै थिएन। र कहिले काहीँ बजाएको वखतमा यसरी कान थापेर कोठा बाहिर बसेर लुकेरी छिपिकन सुन्थ्यौं, संचारको माध्यम त नगर्ने नै थियो।
त्यो रेडियो प्रतिको जुन रुचि, जुन झुकाव होइन, हुनसक्छ अब त्यति बेला उपलब्ध नभएको कारणले एउटा नौलो पनि थियो। त्यो बाल्यकालमा त्यो रेडियो त्यसरी सुनिराख्दाखेरि कुनै दिन म पनि रेडियोमा बोल्छु भन्ने त्यस्तो सोच कहिले आयो?
कहिले आएन।
हजुर,
कस्तो चाहना भनेदेखि त्यो रेडियो सुन्नको लागि, एकछिन मात्रै फुर्सद भए पनि एउटा दुईटा गीतहरू मात्रै सुन्न पाए पनि कस्तो हुन्थ्यो भन्ने चाहना थियो। तर रेडियोमा आउला भनेर चाहिँ कुनै सपनामा पनि नचिताएको कुरा हो। म त सुरुदेखि नै म त शिक्षिका, म आफूलाई शिक्षक भन्न बढी मन पराउँछु, यो प्रसारक भन्दा पनि बढी प्रसारकमा पछि हुन आए। त्यसैले त्यो शिक्षा क्षेत्रमा नै लागेको हुनाले त्यस्तै प्रकारको रुचि थियो शिक्षक भएको नाताले।
शिक्षण पेसामा रुचि भएको मान्छे कसरी रेडियोमा प्रवेश गर्नुभयो त?
एकाएक यो पनि संयोग भनौँ। त्यसैले मानिसले आफ्नो योजना अनुसार चल्छु भनेर हुँदो रहेनछ कहिले काहीँ, योजना भन्दा पनि आफ्नो अघिल्तिर के परिस्थिति आइपर्दछ त्यो परिस्थिति अनुसार नै चल्नुपर्छ भन्ने मलाई लाग्छ। म स्कूलमा पढाउँदा पढाउँदै म यसको श्रेय चाहिँ दिन्छु हाम्रो गीतकार गौरी नेवाजीलाई। 30 सालभन्दा अगाडिकै कुरो हुनुपर्छ, मैले हाजिरी जवाफमा सानसानो केटाकेटीहरूलाई यहाँ सहभागी गराउन ल्याएको थिएँ एकपल्ट। त्यो पन्दा पछाडि म फेरि आएको थिइनँ र अनि यही रेडियोमा सहयोगी सञ्चालिकाको आवश्यकता छ भन्ने सुनेर, त्यो पनि मलाई अर्कोले, हाम्रो गौरी नेवा, उहाँ चाहिँ बारम्बार रेडियोमा आउने गर्नुहुन्छ र उहाँले नै यसरी निस्किएको छ तपाईँ जानुहोस् भनेर उहाँले बारम्बार मलाई धेरैपल्ट भन्नुभयो। पछि आए, अन्तिम दिनमा उहाँले निवेदन दिनुभयो, पहिले स्वर परीक्षा अनि त्यसपछि लिखित परीक्षा भयो 2 घण्टाको, अनि त्यसको 4-5 महिनापछि यहाँ रिजल्ट निस्केको हो।
रेडियो यहाँको त प्रवेश भयो होइन?
हजुर, एकाएकै प्रवेश भयो।
आफ्नो सोच अनुसार पाउनु भयो कि कस्तो रहेछ रेडियो?
होइन, अब त्यो शिक्षक भएको नाताले जसरी म कक्षामा विद्यार्थीहरूलाई पढाउँथे नि, यहाँ आउँदाखेरि पनि एक हिसाबले मलाई एउटा विद्यालयबाट अर्को थरीको विद्यालयमा प्रवेश गरे जस्तो लाग्यो। किनभने माइकलाई नै विद्यार्थी सम्झेर, माइकलाई नै अब श्रोताहरूसँग जुन हामी आफ्नो ज्ञान,
एउटा माइकले हाम्रो श्रोतासँग कसरी नाता जोडिएको हुन्छ नि, यो माइक देख्ने बित्तिकै हामी श्रोता
सम्झिहाल्छौँ,
देख्छौ, सम्झिन्छौ होइन। त्यसरी रेडियो नेपाल प्रवेश भएपछि हाम्रो सूर्यकुमारी पन्त, जो चाहिँ वरिष्ठ रेडियो कर्मी हाम्रो अग्रज हुनुहुन्छ, उहाँले चाहिँ यदि हाम्रो श्रोताहरूलाई सम्झना छ भने पत्र उत्तर जस्तो एकदम रेडियोको त्यति बेलाको
सबै
लोकप्रिय कार्यक्रम जसलाई चाहिँ 20 वर्षसम्म यहाँले संचालकको रूपमा निरन्तरता दिनुभयो, यस्तै
त्यसमा हामी अब प्रश्न उत्तर भन्दा साथ कमसेकम हामी 2 जना त हुन्थ्यौँ। सुरुमा त पाण्डव सुनुवार नै हो।
हजुर, त्यो प्रश्न उत्तरमा होइन, पाण्डव सुनुवार दाईको साथमा होस् अथवा अरू सहकर्मी तपाईँको साथमा निरन्तर रूपमा 20 वर्ष रूपमा आबद्धता जनाइराख्नु भयो। यसै गरी महिला कार्यक्रम संचालिकाको रूपमा महिला न्यायिक सेवा कार्यक्रम भनौ, रेडियो शिक्षा शिक्षक तालिम कार्यक्रम भनौ, होइन यसरी विभिन्न
त्यस्तै रेडियोभित्र भए परिआउने हरेक कार्यक्रम जस्तोमा
त्यति बेला यो कार्यक्रम बाहेक गीत संगीत पनि यहाँको नजिक रहे नि होइन। गीत संगीत यसरी सुन्दा कहिलेकाहीँ गाउँ गायिका बनौँ जस्तो लागेन?
खोइ एउटा लाज भन्यो कि एउटा संकोच भन्यो कि रेडियोमा गएपछि जो पनि गीतकार बन्ने जो पनि कलाकार बन्ने भन्छन् भन्ने हो। अब त्यसको लागि पनि त एउटा त्याग एउटा तपस्या हो नि। संगीत भन्ने एउटा दुईटा गीत गाएर रहर पुर्याउने पक्षमा
सोचिएन र पनि संगीतमा दिदीको असाध्यै लगाव छ।
एसएलसीमा मैले संगीतै लिएर अप्सनल विषय जुन ऐच्छिक विषय पास पनि गरेको हो। केटाकेटीदेखि एकदमै गीत संगीतको शौखिन पनि हो।
दिदीको मन छुन सफल कुनै गीत सौगात कार्यक्रम आजका नारी मार्फत यहाँ माझ राख्न चाहन्छौ। यो गीत सौगात हाम्रो श्रोता माझ पनि राख्न चाहन्छौ। दिदी कुन गीत आज रोज्नुहुन्छ?
भक्तराज आचार्यको एउटा गीत मलाई ज्यादै मनपर्नेमा छ, त्यो हजार सपनाहरू, त्यसको दुईटा पंक्ति। अब म जान्दछु कि जान्दिन हजार सपनाहरूको माया लागिरहन्छ बाँच्ने रहर जस्तो फेरि भइरहन्छ मैले बाँचेको परिवेश सानो त्यति थिएन परदेशी जस्तो कोही एक्लो पनि थिएन अल्छे कहित के भो बाटो भुलेको छैन भाँचिसकेको विश्वास फेरि भइरहन्छ हजार सपनाहरूको माया लागिरहन्छ
हजार सपनाहरूको माया लागेर आउँछ। श्रोतले कस्तो मिठो स्वर दिएको यो दिदीको एउटा मन छुन सफल भक्तराज आचार्यको स्वरमा यो गीत सौगात अबको पालोमा दिदी यहाँको लागि सुनाउँदैछु। यो गीत सौगात अबको पालोमा भने यहाँको लागि सुनाउन चाहन्छौ र यो समय कार्यक्रम आजका नारी सुनिरहनु भएको तपाईँ श्रोता साथीको लागि यसपछि पनि फेरि पनि हामी वरिष्ठ रेडियो कर्मी जो 3 दशक भन्दा बढीदेखि संचार कर्मीको रूपमा कार्यरत हुनुहुन्छ सूर्य कुमारी पन्तसँगको जुन भेटवार्ता छ त्यसलाई यहाँमा अहिलेको लागि भने यो गीत सौगात
हजार सपनाहरूको माया लागेर आउँछ बाँच्ने रहर जस्तो फेरि भएर आउँछ हजार सपनाहरूको माया लागेर आउँछ परदेशी जस्तो कोही एक्लो पनि थिएन मैले बाँचेको परिवेश परदेशी दासोको हे एकलो पनी थेना अलझे कहीं तक भो बाटो भूले को छैना अलझे कहीं तक भो बाटो भूले को छैना भाँची सके को विश्वास फेरी भएर आउँछ हजार सपना हरूको माया लगेर
राष्ट्रिय रेडियो राष्ट्रको संचार रेडियो नेपाल सुनिरहनु भएको छ भने हामी सुनाइरहेका छौं कार्यक्रम आजका नारी र कार्यक्रम आजका नारीमा हामीले विविध विधा र क्षेत्रमा अग्रसर सफल संघर्षरत महिला व्यक्तित्वहरूको जीवन अनुभव अनुभूति कार्य अनुभव अनुभूतिलाई यहाँहरूमा सुनाउँदै आएका छौं र यही प्रेरक प्रसंगमा आज हामीसँग हुनुहुन्छ वरिष्ठ रेडियो कर्मी सूर्य कुमारी पन्त जसलाई हामीले रेडियो नेपालको हाम्रो अग्रजको रूपमा पनि मान्छौं र जो चाहिँ 3 दशक भन्दा बढ़ी निरन्तर रूपमा संचारको क्षेत्रमा क्रियाशील हुनुहुन्छ 2062 साल कार्तिक 5 गतेबाट उहाँ चाहिँ रेडियोबाट अवकाश जीवन व्यतीत गर्दै हुनुहुन्छ र यो अवकाश जीवन व्यतीत गर्दा पनि उहाँ नेपाल दर्पण भन्ने जुन कार्यक्रम छ जो चाहिँ हाम्रो ब्रिटिश गोर्खा क्याम्पमा रहेका नेपालीहरूको लागि संचालनमा ल्याइएको छ त्यसमा अनवरत रूपमा कार्यरत हुनुहुन्छ होइन सूर्यदेव
हो अहिले पनि गर्छु आधा घण्टाको कार्यक्रम छ नेपाल दर्पण नेपाल सम्बन्धी विविध जानकारीहरू गराउने त्यसको उद्देश्य होस् यसमा हामीले शुरूआत गरेको 1982 भनेपछि अहिले 30 वर्ष पुगिसकेछ 1998 चाहिँ नेपाल दर्पण भनेर जुन जसलाई मैले सञ्चालन गरिराखेकी छु
उमेरले 7 दशक पूरा गरिसक्नु भएको रहेछ र लगातार 43 वर्षदेखि संचारकर्मीको रूपमा कार्यरत रहने नेपाली महिलामा पर्नुहुन्छ यो संयोग अवसर पाउनु भएको छ यो एउटा गर्व अनुभव हुने काम कार्यसँगै इतिहास रच्नु जस्तै पनि हो र यो अवधिसम्म संचारकर्मीको रूपमा काम गर्दाको अनुभव कस्तो रहँदैछ दि
महिलाहरूले चाहेको खण्डमा गर्न नसकिने कुरै छैन तर एउटा के भनेदेखि एउटा संस्कारले चाहिँ बाँधिएको हुनाले अलिकता अगाडि बढ्न चाहिने हिचकिचाउने चाहिने हो समय अनुसार हामीले परिवर्तन
सूर्यदेव र यी सबै परिस्थितिमा आम नेपाली महिलाको जीवनभन्दा अलिकत भिन्न रूपमा अलिकत त्यस्तो व्यतीत भयो कि जस्तो त्यो अनुभव हुन्छ कि हुँदैन आम महिलाको गृहस्थ जीवनभन्दा अलि भिन्न जीवन बिताइरहेछु छु जस्तो चाहिँ त्यो अनुभवले चाहिँ
होइन मलाई त्यस्तो अनुभव कहिले पनि भएन म एक्लो भएको किनभने म सधैँ परिवारसँग नै छु चन्दा बहिनीले कुरा उठाइहाल्नुभयो मैले धेरै मिडियाहरूसँग मैले अहिले पछि भन्दै पनि आएको छु यो कुरा उनीहरूले उठाउने गर्दछन् र मेरो विवाह त म धेरै नै अगाडि म भर्खर 9 कक्षा पास गर्दाखेरि नै भएको हो र त्यसको 1 वर्ष पछाडि 2019 सालको कुरा हो यो र 20 सालमा मेरो श्रीमानको मृत्यु भएको हो त्यो पनि अब विकट त्यो पहाडमा गएको वखतमा भएको हो त्यसपछि म चाहिँ आफ्नो पढाइमा नै निरन्तर लागेँ एसएलसी आइएबीए सबै पढ्दै गएँ त्यसको साथसाथमा जागिरी पनि गरेँ र यो बालककालमा सायद त्यो अलिकता आफ्नो बिहे गर्ने उमेर थाहा नहुँदा नहुँदै अब धेरैजना हामी दिदीबहिनी थियौँ र आफ्नो आमा बाबुको लागि त उनीहरूले त जति सक्दो आफ्नो छोराछोरीको भविष्य राम्रो होस् भनेर समयमा नै अब त्यो बेलाको समय अनुसार पनि उनीहरूले सोचे त्यो विवाह गरिदिए र अलिकता नचाहँदा नचाहँदै विवाह गरिदिएको हुनाले हो कि आफ्नो एउटा पढ्ने इच्छा त्यो बेलामा चाहना जसरी हो पढौं आफ्नो खुट्टामा उभियौं भन्ने चाहना र पछि पनि त्यस पछाडि पनि आफ्नै पढाइतिर लागिएको हुनाले त्यो त्यतापट्टि सोच्ने उनै भएन
भनेपछि कुनै पनि एउटा घटनाले परिस्थिति जन्ने दुःखद घटनाहरू जीवनमा त नचाहँदा नचाहँदै पनि आइलाछन् तर त्यही घटनालाई समातेर रोएर होइन विक्षिप्त भएर अब जिन्दगी नै सक्यो भनेर बस्ने कि अथवा मेरो जिन्दगी छ मैले गर्नुपर्छ भन्ने कुरा गर्ने त्यसमा चाहिँ फरक हुँदो रहेछ उमेरले 7 दशक पूरा गरिसक्नु भएको रहेछ।
कति रेडियो कर्मीको रूपमा कार्यरत गर्ने त्यस्तो कुरा चाहिँ मनमा चाहिँ आउँदैन
छैन, किनभने यो एउटा नसा हो कि मानिसको लागि, एउटा समय बिताउने पनि त केही गर्नुपर्छ नि। अब म यति वर्षको भए, म बुढेसकाल लागिसकेँ, मलाई यहाँ त्यस बेलामा हामीले निष्क्रिय भएर बस्यौँ भनेदेखि हामी झनै निष्क्रिय हुन्छौँ। त्यसैले आफ्नो हातखुट्टा छुन्जेल र आफूले सकुन्जेलसम्म मानिस केही न केही कुरामा क्रियाशील भइ नै रहनुपर्छ। यो म सबैलाई भन्न चाहन्छु,
जुन नेपाल दर्पण कार्यक्रममा कार्यक्रम सञ्चालिकाको रूपमा अहिले पनि क्रियाशील हुनुहुन्छ, सकेसम्म यसलाई निरन्तरता दिँदै जानुहुन्छ।
अब पाउने जालसम्म र आफूले सकुन्जेलसम्म गर्दै जानुपर्छ। त्यो मात्रै होइन, अरू कामहरू पनि त्यसको साथसाथै मैले एउटा सहकारीमा पनि आबद्ध छौँ, त्यसमा पनि कहिले कहिले सामेल।
सूर्यदी, यसरी भन्नुपर्दा आज धेरै पछि होइन, रेडियो नेपालमै भन्नुपर्दाखेरि धेरै हाम्रो श्रोताहरूलाई जिज्ञासा पनि हुनसक्छ। सूर्यदी, आफ्नो श्रोताहरूमा आफ्नो श्रोताहरूले कसरी आफूलाई सम्झनामा राखिदिउन् भन्ने चाहना राख्नुहुन्छ?
मैले राखिदिउन् भनेर भन्नै पर्दैन
पर्दैन,
जुन अब नयाँ श्रोताहरू नभनौँ, अब धेरै अगाडिका पाका जुन श्रोताहरू छन् उनीहरूले अहिलेसम्म पनि मलाई महिला कार्यक्रमको सञ्चालिका होइन तपाईँ भनेर सोच्छन्। तपाईँ गीति कथा पढ्नुहुन्थ्यो होइन, रूपसरचारहरू यस्तो पकाउने कुराहरू जुन गर्नुहुन्थ्यो भनेर उनीहरूले नै राखिदिएका छन् त्यो स्थानमा, र एउटा गर्व लाग्छ, ए मैले केही न केही गरेको रहेछु। त्यो वखतमा धेरै श्रोताहरू मेरा रहेछन्, मलाई मन पराउने श्रोताहरू रहेछन्, र उनीहरूले मबाट केही न केही कुराहरू पनि सिकेका रहेछन्। त्यो सुन्दाखेरि चाहिँ गौरव लाग्छ।
20 वर्षको यहाँ महिला कार्यक्रम सञ्चालिकाको यहाँसँग अनुभव छ, अनुभूति सङ्गालिएको छ यही रेडियो नेपालमा। दिदी, आज यही रेडियो नेपालबाट महिला कार्यक्रम सुन्दाखेरि केही भन्नै पर्ने त्यस्तो केही कुराहरू छन् भने आज हामी सुन्न चाहन्छौ?
होइन, अहिले समय परिस्थिति अनुसार जसरी परिवर्तन हुनुपर्ने हो त्यही अनुसार परिवर्तन हुँदै गएको छ। अहिले चुला चौकोको मात्रै कुरा गर्ने समय होइन, महिलाहरूको चाहिने समानताको कुरा, महिला हिंसाको कुराहरू, महिलाको सिप विकासको कुराहरू नै चाहिन्छ, र त्यो कुरा त्यस्तो कुराहरूको खोजी नीति गरेर त्यस्ता कुराहरूलाई प्राथमिकता दिएर उनीहरूलाई जुन एउटा अगाडि ल्याउने काम अहिले रेडियो नेपालले गरिरहेछ, आजका नारी जस्ता कार्यक्रमहरू भए, त्यस्तै महिला कार्यक्रमहरू भयो, त्यसले गरिरहेको छ, त्यो एउटा समयको माग हो र त्यही अनुसार गर्नुपर्छ। अहिले हामी नै यो ठाउँमा भएको भए तापनि त्यही अनुसार अहिलेको परिस्थिति अनुसार हामीले परिवर्तित भएर जानु नै पर्ने हुन्थ्यो, र अहिले जुन गइरहेका छन् अहिलेका नयाँ सञ्चालकहरू, अहिलेका अब चन्दा जस्ता बहिनीहरू यहाँ नेपालमा अरू बहिनीहरू छन्, महिलासँग सम्बन्धित कार्यक्रमहरू चलाउन उनीहरूले जसरी गइरहेछन् त्यो हुनुपर्छ, त्यो भएको एकदम राम्रो छ।
आजका नारीको यो प्रेरक भेटवार्तामा रेडियो नेपाल परिवारकै एक सदस्य हाम्रो अग्रज वरिष्ठ रेडियो कर्मी सूर्यकुमारी पन्त दे
आज उपस्थित रहेर जुन आफ्नो अनुभव अनुभूति हामी माझ हाम्रो श्रोताहरू माझ राखिदिनु भयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
फेरि यसरी सम्झना गरेर यो अवसर दिएकोमा म धेरै धेरै आभारी पनि छु।
कार्यक्रम आजका नारीको आजको श्रृंखलामा हामीले यहाँहरू माझ प्रस्तुत गर्यौं वरिष्ठ संचारकर्मी सूर्यकुमारी पन्तसँग भएको भेटवार्ता। आजको लागि कार्यक्रम आजका नारीको यो श्रृंखलाबाट प्राविधिक साथी देवकी भण्डारीसँगै म चन्दा विष्ट पनि विदा माग्छु। अर्को साता फेरि हामी कार्यक्रम आजका नारीमा महिला सवालका विविध पक्ष र आयामहरूलाई यहाँहरू माझ राख्नको लागि उपस्थित हुने नै छौ। आजको लागि भने नमस्ते, शुभ दिन।